यो रेडियो नेपाल हो। अब नरेश भुयालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। कोरोना नियन्त्रणका लागि लकडाउन यही वैशाख 25 गतेसम्म लम्ब्याउने सरकारको निर्णय। अन्तर्राष्ट्रिय सीमा नाका भने यो महिनाभरि नै बन्द रहने। कोरोनाले संक्रमित हुनेको संख्या 52 पुग्यो। 16 जना उपचारपछि निको भई घर फिर्ता। कोरोनासँग जुझ्न आवश्यक स्वास्थ्य सामग्री ल्याउने प्रक्रिया द्रुत गतिमा अघि बढ़िरहेको नेपाली सेनाको भनाई। र फ्रान्समा कालो बजारी गरी मास्क बेच्ने व्यापारी पक्राउ। चीन पनि मास्कको कालो बजारी गर्ने व्यापारीमाथि कठोर। अब समाचार विस्तारमा। सरकारले मुलुकमा कोरोना संक्रमणको जोखिम न्यूनीकरण गर्न लगाइएको लकडाउनको अवधि यही वैशाख 25 गतेसम्म बढ़ाएको छ। संचार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहनुभएका अर्थ र संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवड़ाले मन्त्री परिषदको आजको बैठकले लकडाउनको अवधि बढ़ाउने निर्णय गरेको जानकारी दिनुभयो।
मुलुकभर कोरोनाको संक्रमण जोखिम न्यूनीकरण गर्न हामीले चालेको लकडाउनको अवधि आगामी वैशाख 25 गते बिहिबार मध्यरातिसम्मका लागि बढ़ाइएको छ र त्यसै गरी बाह्य जगतबाट कोरोनाको संक्रमण जोखिम नरहोस् भन्नका लागि हामीले अन्तर्राष्ट्रिय सीमानाकाहरूमा आवागमन स्थगन गर्ने गरेको निर्णयलाई 2077 साल वैशाख 31 गते बुधबार मध्यरातिसम्मको लागि बढ़ाइएको छ। ईपीएस अन्तर्गत कोरियामा श्रमिकको रूपमा काम गर्न जाने श्रमिकहरूलाई दुई देशको आपसी सल्लाहमा र सहमतिमा कोरिया लैजानको लागि अनुमति दिने निर्णय पनि मन्त्री परिषदले गरेको छ।
चीनका लागि आवासीय राजदूतमा नियुक्त हुनुभएका पूर्व परराष्ट्र मन्त्री महेन्द्र बहादुर पाण्डेले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूतमा सिफारिश पाण्डेलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। वीरगंजमा थप 2 जना र झापामा थप 1 जनामा कोरोना संक्रमण देखिएपछि देशभर कोरोना भाइरसबाट संक्रमितको संख्या 52 पुगेको छ। वीरगंजमा उपचाररत 4 जना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै स्वस्थ भएर घर फर्किनेको संख्या 16 पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज गरिएको नियमित मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले पीसीआर विधि र आरडीटी विधिबाट गरी कुल 51,367 जनाको परीक्षण सम्पन्न भएको जानकारी दिनुभयो।
दुवै विधिबाट गरिएको परीक्षणको संख्या 51,367 पुगेको छ, जसमध्ये पीसीआर विधिबाट परीक्षण गरिएको संख्या 9,931 र आरडीटीबाट परीक्षण गरिएको संख्या 41,436 छ।
पछिल्लो समयमा 17,025 जनालाई क्वारेन्टाइनमा राखिएको र आइसोलेशनमा 110 जना रहेका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर देवकोटाले जानकारी दिनुभयो। मन्त्री स्तरमा सार्क तथा दक्षिण एसियाली मुलुकका मन्त्रीहरूसँग छलफल भएको र दक्षिण पूर्वी एसियाका 11 देशमध्ये नेपालको स्थिति सन्तोषजनक रहेको पनि डाक्टर देवकोटाले बताउनुभयो।
दक्षिण पूर्वी एसियामा रहेका 11 देशहरूमध्ये नेपाल दोस्रोमा 51 संक्रमित सहित 0 मोर्टालिटीमा छ। हाम्रो यो हिसाबले हेर्दाखेरि दक्षिण पूर्व एसियामा अन्य देशको तुलनामा सामान्य रहेको ठिकै रहेको देखिन्छ।
आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा कान्ति बाल अस्पतालका निर्देशक डाक्टर कृष्ण पौडेलले कोरोना संक्रमणको जोखिम बालबालिकामा न्यून रहे पनि बाल स्वास्थ्यमा ध्यान दिन अभिभावकहरूमा अनुरोध गर्नुभयो। वीरगंजमा उपचारको क्रममा मृत्यु भएकी 23 वर्षीय युवतीको मृत्यु कोरोना संक्रमणले नभई ब्लड क्यान्सरले भएको पुष्टि भएको छ। वीरगंजमा गैराती लगातार 3 पटक गरिएको आरडीटी टेस्टको रिपोर्ट पोजिटिभ देखिएको र थप उपचारका लागि नारायणी अस्पतालको आइसोलेशनमा लगिँदै गर्दा वीरगंज महानगरपालिका वडा नम्बर 10 अशोक बाटिकाकी 23 वर्षीय महिलाको आज बिहान मृत्यु भएको थियो। ब्लड क्यान्सरबाट पीड़ित ती युवतीको यसअघि चितवन भरतपुर स्थित क्यान्सर अस्पतालमा उपचार हुँदै आएको थियो। कोविड 19 को संक्रमणसँग जुझ्न आवश्यक पर्ने स्वास्थ्य सामग्री खरिद गरी ल्याउने विषयमा आवश्यक प्रक्रिया द्रुत गतिमा अघि बढ़िरहेको नेपाली सेनाले जनाएको छ। सरकारको निर्देशनमा सेनाले चीन र भारतबाट अत्यावश्यक स्वास्थ्य सामग्री खरिदका लागि सरकारदेखि सरकार अर्थात G2G मार्फत प्रक्रिया अगाडि बढ़ाएको हो। तत्कालका लागि आवश्यक पर्ने अत्यावश्यक सामग्री हवाई माध्यमबाट ल्याउने तयारी गरिएको छ। यस्तै केही सामान भने स्थल मार्गबाट ल्याउने तयारी भइरहेको छ। छिटो भन्दा छिटो सामग्री ल्याउनका लागि गरिएको पहल अनुसार नै काम भइरहेको नेपाली सेनाका प्रवक्ता विज्ञान देव पाण्डेले जानकारी दिनुभयो। कोविड 19 क्राइसिस म्यानेजमेन्ट सेन्टर सीसीएमसीले आज छाउनी स्थित नेपाली सेनाको रेन्जर ग्राउण्डमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता पाण्डेले सामान आयातका लागि विभिन्न 11 संस्था इच्छुक देखिएका जानकारी दिनुभयो। नेपाल सरकारले स्थापना गरेको कोरोना उपचार तथा नियन्त्रण कोषमा एमआईटी ग्रुप फाउण्डेशनले 3 करोड़ रूपियाँ सहयोग गरेको छ। गैरावासीय नेपालीहरू शेष घले र जमुना गुरूङद्वारा स्थापित फाउण्डेशनको तर्फबाट फाउण्डेशनका प्रतिनिधिहरूले आइतबार प्रधानमन्त्री कार्यालयका सचिव नारायण प्रसाद बिडारीलाई सहयोग रकमको चेक हस्तान्तरण गरेको फाउण्डेशनका निर्देशक सुरेश चित्रकारले जानकारी दिनुभयो। प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले कोरोना भाइरस संक्रमण नियन्त्रण सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभाग मार्फत खरिद प्रक्रिया अगाडि बढ़ाएको र रद्द गरिएको सम्बन्धमा छानबिनलाई अघि बढ़ाएको छ। समितिले त्यस सम्बन्धमा सम्पूर्ण कागजात तथा विवरण 7 दिनभित्र समिति सचिवालयमा उपलब्ध गराउन र प्रतिक्रिया माग गरी आज मन्त्रालयलाई पत्राचार गरेको हो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले लकडाउनको अन्त्य भई अन्य अवस्था सामान्य भएमा त्यसको 2 सातापछि स्थगित कक्षा 10 को माध्यमिक शिक्षा परीक्षा एसईई सञ्चालन हुने गरी तयारी गरेको छ। मन्त्रालयका सचिव महेश प्रसाद दाहालले नयाँ परिस्थितिमा वैकल्पिक शिक्षा विधि र परीक्षा सञ्चालनको ढाँचाबारे गठित समितिले काम गरिरहेको र प्रारम्भिक सुझाव प्राप्त भएकाले अवस्था हेरेर परीक्षा सञ्चालन गर्ने गरी तयारी अघि बढ़ने जानकारी दिनुभएको हो। विश्वभर फैलिएको कोविड 19 को महामारीबाट मृत्यु हुने गैर आवासीय नेपालीको संख्या 49 पुगेको छ। गैर आवासीय नेपाली संघ एनआरएन स्वास्थ्य समितिले संकलन गरेको तथ्याङ्क अनुसार बेलायतमा 33 जना, अमेरिकामा 10, संयुक्त अरब एमिरेट्समा 2 तथा आयरल्याण्ड, जापान, टर्की र नेदरल्याण्डसमा 1-1 जना प्रवासी नेपालीको निधन भएको हो। एनआरएन स्वास्थ्य समितिका संयोजक डाक्टर संजीव सापकोटाका अनुसार नेपाल बाहेक विश्वभर 1983 गैर आवासीय नेपाली कोरोनाबाट संक्रमित भएका छन्। विश्वभर छरिएका गैर आवासीय नेपाली विज्ञ चिकित्सकको समूहले तयार पारेको आँकडा अनुसार 24 देशमा रहेका नेपाली कोरोना भाइरसबाट संक्रमित रहेका कोविड 19 उच्चस्तरीय समिति एनआरएनका प्रेस संयोजक चिरन शर्माले जानकारी दिनुभयो। धनुषा जिल्लाका किसानहरूले लकडाउनको अवधिमा सामाजिक तथा व्यक्तिगत दूरी कायम गरी खेती गर्ने तथा बाली भित्राउने काम गरिरहेका छन्। हिउँदे बाली भित्राउने र बर्खे बालीको तयारीमा यतिखेर किसानहरू व्यस्त छन्। जनकपुर धामबाट संवाददाता अजय कुमार झाको यो रिपोर्ट।
धनुषा जिल्ला सहित प्रदेश नम्बर 2 का अन्य जिल्लाहरूमा कृषि यन्त्रको अधिकतम प्रयोग गरेर खेती गर्ने कार्य तथा बाली भित्र्याउने कामकाज भइरहेको छ। धनुषा जिल्लामा व्यवस्थित तरिकाले खेती हुँदै आएको सबैला नगरपालिकाका प्रमुख विजय शंकर शाह।
हाम्रो नगरपालिकाभित्र अहिले सबैजनाले ट्रेक्टरबाट नि गेहूँ काट्ने काम पनि गरेछ। ट्रेक्टरको माध्यमबाट पनि गर्ने काम हामीहरू जुन भन्छु त्यो पनि काम सबैजनाले गरिसकेछ। राहार काट्ने पनि काम भइसकेको छ। त्यो लकडाउनको परिपालना गरेर नि गरेछ। एकदम त्यो भिड लगाएर अत्यधिक मान्छे जमा गरेर त्यो गरे छैन।
धनुषाको हंसपुर नगरपालिकामा 70% बाली भित्र्याउने कार्य सकिसकिएको छ। नगरपालिकाका प्रमुख राम ज्ञान मण्डल,
अहिले दलहन बाली खेती जो गहुँहरू भित्र्याउने होइन अन्य तरकारीहरू के सबैलाई सामाजिक सञ्जाल अथवा यो माइकिङ गराएर सबै किसान मजदुरहरूलाई आफ्नै घरका परिवारहरू आफ्नै खेतबारीमा गएर सामाजिक दूरी कायम गरेर गाउँहरू भित्र आउने थ्रेसरहरू प्रयोग गरेर काम गरिरहेको अवस्था देखिएको छ।
मिथिला नगरपालिकाले पनि सामाजिक दूरी कायम राखेर रा खेती गर्नका लागि किसानहरूलाई प्रोत्साहित गर्दै आएको छ। यसका बावजुद पनि किसानहरू समस्यामा रहेको बताउँदै नगर प्रमुख हरिनारायण महतो,
व्यापारीहरूले अस्ति जस्तो 2-4 वटा ओडामा चाहिँ हाम्रा त्यहाँका व्यापारीहरू किनेर किसानकै खेतबाट उठाएर जनकपुर पिकअपमा लोड गरेर तरकारी पुर्याए लगाइदिए र पनि किसानहरू पनि आउँछन् र हामीले सोसल डिस्टेन्स बिटवीन गरेर अलिक फरक फरकमा बसेर तपाईँहरू बेच्नुहोस् भनेका छौँ र त्यही अनुसार उहाँहरूले बिक्री वितरण पनि गर्नुभएको छ।
प्रदेश नम्बर दुईको समृद्धिको आधार कृषि भएको र अधिकांश जनताहरू कृषिमा निर्भर भएकाले प्रदेश सरकार कृषकको मनोबल गिर्न नदिनका लागि प्रयास गरिरहेको छ। प्रदेश नम्बर दुईको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र शाह।
किसानका उत्पादित तरकारीदेखि लिएर फलफूल माछा मासु जति पनि छन् बजारसम्म पुर्याउन अहिले समस्या भएको हुनाले यसको बजारीकरणको लागि चाहिँ प्रदेश सरकारले प्रत्येक जिल्लामा ढुवानीको लागि व्यवस्था गरेको छु। त्यसै गरी अहिलेको अवधिमा जुन प्रभाव परेको छ त्यो प्रभावलाई न्यूनीकरण गर्नको लागि प्रदेश सरकारले राहत तथा अनुदानको कार्यक्रम ल्याएको छ।
कोरोना महामारीबाट जोगिन तथा जोगाउनका लागि लकडाउनको विकल्प नभए पनि कृषि कर्मलाई व्यक्तिगत दूरी कायम गर्दै गर्नका लागि प्रोत्साहित गर्दै जान जरूरी रहेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
सरकारले देशभरका झण्डै 200 स्थानमा सड़क र पुल निर्माण कार्यलाई यतिखेर अघि बढ़ाएको छ। लकडाउनको समयमा आवश्यक स्वास्थ्य सावधानी अप्नाएर ती सड़क निर्माण अघि बढ़ाइएको हो। सड़क विभाग अन्तर्गत डिभिजन सड़क कार्यालयले राष्ट्रिय राजमार्गमा सड़क र पुल निर्माण सँगसँगै मरमतको कामलाई समेत अघि बढ़ाएको छ। सड़क विभागका महानिर्देशक केशव कुमार शर्माले वर्षा शुरू हुनु केही समय मात्र बाँकी रहेकाले त्यसअघि नगरी नहुने कामहरू अहिले भइरहेको बताउनुभयो। यीमध्ये कतिपय सम्पन्न हुने चरणमा पुगेका काम भएका र कतिपय अहिले नै सम्पन्न नभए पनि अलपत्र कामलाई व्यवस्थापन भइरहेको छ। त्रिभुवन राजपथ, महेन्द्र राजमार्ग, कोशी राजमार्ग, कर्णाली राजमार्ग र हुलाकी राजमार्गका विभिन्न खण्डमा निर्माण अघि बढ़िरहेको छ। त्रिभुवन राजपथको हेटौँडा भैंसे लामीडाँडा सड़क खण्ड, कोशी राजमार्गको देउराली मुढे खण्ड र महेन्द्र राजमार्गको लम्की अत्तरिया खण्डमा निर्माणको काम अघि बढ़ेको हो। महेन्द्र राजमार्गको चुरे हेटौँडा खण्ड आवधिक मरमतको काम समेत भइरहेको छ। पृथ्वी राजमार्गको फिस्लिङ जोगीमारा खण्ड पटके मरमत अघि बढ़ेको छ। दमक स्थित डिभिजन सड़क कार्यालयले झापामा पुल र सड़क निर्माण गरिरहेको छ। यस्तै जुम्ला डिभिजन कार्यालयले गमगढ़ी सड़कको स्तरोन्नति गरिरहेको र कोशी राजमार्गको विराटनगर इटहरी सड़क खण्डमा निर्माण अघि बढ़ेको सड़क विभागले जनाएको छ। नेपाली सेनाले स्तरोन्नति गरिरहेको कालीगण्डकी कोरिडोर अन्तर्गत बागलुङ गुल्मी खण्डको काम सञ्चालनमा ल्याएको छ। लकडाउन जारी भएपछि राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको आयोजनाको सो खण्डको काम अवरूद्ध भएकोमा अहिले मजदूरको संख्या घटाई काम फेरि सञ्चालनमा ल्याइएको हो। कोरोना संक्रमित बिरामीलाई सहज रूपले अस्पतालभित्र खाना तथा औषधि पुर्याउन विराटनगरका युवाहरूले रोबोट निर्माण गरेका छन्। सातजना युवा मिलेर ड्रोन क्यामेरा सहित डेलिभरी बोय नामक सो रोबोटलाई आज विराटनगर महानगरका प्रमुख भीम पराजुलीलाई हस्तान्तरण गरेका हुन्। विराटनगरस्थित कोरोना विशेष अस्पतालमा उपचारमा रहेका कोरोना संक्रमितलाई खाना तथा औषधि पुर्याउन सहज होस् भन्ने उद्देश्यले रोबोट निर्माण गरेको बताइएको छ। लकडाउनको अवधिमा बझाङ जिल्लाको सदरमुकाममा स्थानीय तहसहित केही संस्थाले दैनिक काम गरेर गुजारा चलाउनेहरूलाई राहत वितरण गर्दै आएका छन्। तर जिल्लाका ग्रामीण क्षेत्रका विपन्न र मजदूरहरूले भने आफूहरूले राहत नपाएको गुनासो गरेका छन्। बझाङबाट हाम्रा संवाददाता जगदीश रोकाएको एक रिपोर्ट।
स्थानीय तह साथै अन्य निकायबाट वितरण भइरहेको खाद्यान्न राहत सामग्री पाउने परिवारहरूमा केही सन्तुष्टि देखिए पनि तर गाउँघरमा उस्तै अवस्था र हैसियत भएका अन्य गरीब विपन्न परिवारहरूले राहत नपाउँदा गुनासो र असन्तुष्टिहरू पनि उत्तिकै सुनिन थालेका छन्। राहत वितरण गर्दा कतै दामासाई हिसाबले वितरण गरेको देखिन्छ भने कतै पूर्वाग्रही ढंगबाट पनि राहत वितरण गरेको बुझिएको छ। सुनिकोट घर भएकी एक महिलाले आफ्नो समस्या पोख्दै भनिन्।
घर आया नाम लियो सर नाम हाउ काटिमन्ट त हामी क्या न मिल्यो क्या न दिएन भनिमन्ट भन्दै तौरा नाम हाउ पुरा काटिसकेका सरकारले काटिसक्यो तमुही मिल्दैन भनिमन्ट चामल पनि मिल्दैन दाल पनि मिल्दैन।
त्यस्तै चनपुर घर भएकी एक महिलाको पनि उस्तै समस्या रहेको थियो।
28 वर्षको रानी भ्याग्यो अहिले मुखी दुखै छ हजुर आ तीन चार दिन भएका बिरामी हौ छोरा घर आएन क्या भयो भन्ने आइसक्नु मेरा छैन।
बाहिर घर भएका कामदारहरूको समस्या बताउँदै चनपुरका गणेश कामीले भने
कोही एकल महिलाहरू छन् बुङ्गलतिरको कोही नौबिसतिरको छन् अब तिनको श्रीमानहरू कोही यसो विदेशी अथवा कोही यसो कारागारतिर पनि पढेका, कोही उता पूर्वतिरको एकजना छन्, त्यस्तै दौलचौरको दुई तिनजना महिलाहरू छन्। तिनीहरूको भनाइ के छ भने, अहिले त हामी उनी लोकलै भएको छौँ, न हामी गाउँ जान पाउँछौँ, यही ज्याला मजुरी गरेर खाने मान्छे हामीलाई मिलेको छैन भनेर भन्दैछन्।
यता प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले खाद्य वस्तु र औषधिको अभाव हुन नदिन सम्बन्धित निकायसँग समन्वय गरी आपूर्तिको व्यवस्था मिलाइरहेको बताउनुभयो।
खास गरी अहिले उपभोग्य र खाद्यान्न अनि स्वास्थ्य सामग्रीहरूको अभाव हुन नदिन सम्बन्धित निकायमा हामीलाई त्यो माग अनुसारको चाहिँ समयमै पठाइदिन पनि हामीले आग्रह गरिरहेका छौँ। हालसम्म बझाङमा चाहिँ कुनै किसिमको त्यस्तो अहिलेसम्म समस्या आएको छैन, अझै पनि हामीसँग खाद्यान्नको चाहिँ स्टक छ।
कोरोना महामारीको यस्तो विषम परिस्थितिमा सरकारी तथा अन्य निकायबाट वितरण हुने खाद्यान्न राहतहरू निस्वार्थ र इमान्दारीका साथ विपन्न गरीब परिवारहरूलाई वितरण गर्नुपर्ने देखिन्छ। जगदीश रोकाया, रेडी नेपाल, बझाङ।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईँको नेपाल टेलिकम राष्ट्रको संचार।
राति 9 बजेको समाचारमा फेरि स्वागत छ। नेपालमा लहरे सर्पको नयाँ प्रजाति फेला परेको छ। स्थानीयवासीले सुगा वा उडुवा सर्प भनेर चिनिने उक्त लहरे सर्प पहिलो पटक शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको लरीघाट क्षेत्रमा फेला परेको हो। विश्वमा जम्मा 10 प्रजातिका लहरे सर्प पाइन्छन्। उक्त प्रजाति नेपाल बाहेक भारतमा मात्र फेला परेको छ। दिउँसो सक्रिय हुने रूख लहरा तथा अग्ला खरघारीमा बस्ने र सुकेको लहराको डाँठ जस्तो शरीरको रंग खैरो हुने भएकाले यो सर्प सजिलै ठम्ब्याउन गाह्रो हुने जनाइएको छ। अब अन्तर्राष्ट्रिय प्रसंग। फ्रान्सको प्रहरीले कालोबजारी गरेर बेच्न ठिक्क पारिएका 1,40,000 मास्क जफत गरेको छ। उत्तरी पेरिसमा एक व्यापारीले ती मास्कहरू लरीमा लोड गर्दै गरेको अवस्थामा प्रहरीले समातेको हो। यसैबीच चीनले पनि ठूलो परिमाणका कमसल मास्कहरू व्यापारीहरूबाट जफत गरेको छ। चिनिया व्यापारीहरूले गुणस्तरहीन मास्क विश्व बजारमा बेचिरहेको आरोप लागिरहेका बेला चिनिया अधिकारीहरू कार्यवाहीमा उत्रेका हुन्। आगामी 24 घण्टामा देशभर सामान्य बदली भई केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपल्ट फेरि। कोरोना नियन्त्रणका लागि लकडाउन यही वैशाख 25 गतेसम्म लम्ब्याउने सरकारको निर्णय। अन्तर्राष्ट्रिय सीमा नाका भने यो महिनाभरि नै बन्द रहने। कोरोनाले संक्रमित हुनेको संख्या 52 पुग्यो। 16 जना उपचारपछि निको भई घर फिर्ता। कोरोनासँग जुझ्न आवश्यक स्वास्थ्य सामग्री ल्याउने प्रक्रिया द्रुत गतिमा अघि बढ़िरहेको नेपाली सेनाको भनाई। र फ्रान्समा कालोबजारी गरी मास्क बेच्ने व्यापारी पक्राउ। चीन पनि मास्कको कालोबजारी गर्ने व्यापारीमाथि कठोर। राति 9 बजेको समाचार सकियो। रेडियो नेपाल सुनिरहनुहोला।